तेहरान में शाम के दोस्त मुल्कों का इजलास इतवार को, 25 मुल्कों के नुमाइंदों की शिरकत की उम्मीद। मशरकी अफगानिस्तान के इलाके में पाकिस्तानी फजाइया के हेलीकॉप्टरों का हमला, मुतादिद आम शहरी जां बहक और जख्मी, अफगान हुकूमत का दावा। सिंगापुर सिक्योरिटी इजलास, मुख्तलिफ मुल्कों के हुक्काम के दरमियान लफ्जी जंग। बिस्मिल्लाहिर्रहमानिर्रहीम, मोहम्मद व आले मोहम्मद पर दुरूद व सलाम। अस्सलामु अलैकुम नाज़रीन, खबरनामे के साथ मैं हूँ साजिद रिज़वी। हमारी वेबसाइट है urdu.sehertv.ir और हमारा ईमेल है khabrein@sehertv.ir। और अब लीजिए तफसील के साथ खबरें, मुलाहजा फरमाइए। शाम के दोस्त मुल्कों का इजलास कल इतवार को तेहरान में हो रहा है। इस्लामी जमहूरिया ईरान की पार्लियामेंट में कौमी सलामती और खारजा उमूर के कमीशन के सरबराह अलाउद्दीन बुरुजर्दी ने बताया है कि शाम के दोस्त मुल्कों की पार्लियामानों में कौमी सलामती और खारजा उमूर के कमीशनों के सरबराहान इतवार को होने वाले तेहरान इजलास में शरीक होंगे। उन्होंने कहा कि हम तवक्को करते हैं कि शाम के 25 दोस्त ममालिक की पार्लियामानों के कौमी सलामती और खारजा उमूर के कमीशनों के सरबराहान इस इजलास में शरीक होंगे। ईरान की पार्लियामेंट में कौमी सलामती और खारजा उमूर के कमीशन के सरबराह अलाउद्दीन बुरुजर्दी ने बताया है कि इजलास का मकसद शाम में जंग को ख़त्म कराना और इस मुल्क में अमन बहाल करना है। उन्होंने कहा कि यह अपनी नौईयत का दूसरा इजलास है और इस इजलास के इनेकाद का फैसला गुज़श्ता मौसम सरमा में कर लिया गया था। उन्होंने कहा कि इजलास के दौरान शाम के अवाम को दोस्ताना इमदाद बहाम पहुँचाने की ज़रूरत और इस काम को तसलसल के साथ जारी रखने जैसे मामलों पर भी बातचीत होगी। शामी हुकाम का कहना है कि मुल्क में जारी बहरान सरदारती इलेक्शन के साथ ही ख़त्म हो जाएगा। इत्तलात के मुताबिक शाम के वज़ीर इत्तलात व नशरियात इमरान अज़ज़ाबी ने सरदारती इलेक्शन के बाद बहरान के हल की उम्मीद जाहिर की है। उनका कहना है कि सरदारती इंतखाब की अहमियत का अंदाज़ा इससे लगाया जा सकता है। इमरान अज़ज़ाबी ने कहा कि सरदारती इंतखाबात आइन के मुताबिक अंजाम पाएंगे कि जिनमें शाम की हदूद में बसने वाले तमाम शहरी अपना हक़ रायदही इस्तेमाल करेंगे। उन्होंने मज़ीद कहा कि इन हालात में जबकि दहशतगर्दी की हामी क़ुव्वतें यानी अमरीका और खलीज फ़ारस के बाद साहली ममालिक शाम में बहरान को जारी रखने की कोशिशें कर रहे हैं, हमारा मुल्क सदारती इलेक्शन के इनेकाद के ज़रिए इस बहरान पर गलबा पा लेगा। शाम के वज़ीर इत्तलात व नशरियात ने बैरून मुल्क मुकीम शामी बाशिंदों की इंतखाबात में शिरकत को बहुत ही मौसर और मुफीद बताया और कहा कि जो जंग हम पर मुसलत की गई है वो दुश्मनों की एक साजिश है कि जो शाम की इलाकाई और आलमी पोजीशन के बिना पर उसके बंटवारे और तबाही की खातिर रची गई है। उनका कहना था कि शाम में दहशतगर्दी के हामी सदर बशार असद के मुखालिफ हैं क्योंकि उन्होंने हमेशा शाम के तहफ़ और उसके किरदार की तकवीत की कोशिश की है। इमरान अज़ज़ाबी ने मज़ीद कहा कि शाम के ज़राए अबलाग तीनों सदारती उम्मीदवारों की इंतखाबी मुहिम को मुसावी तौर पर कवरेज दे रहे हैं। उन्होंने कहा कि हुकूमत की पूरी कोशिश है कि इंतखाबात आज़ादाना, शफाफ और जमहूरी तरीके से अंजाम पाएँ। शाम के लिए दहशतगर्दों की हिमायत के बावजूद अमरीका में खासी तशवीश पैदा होती जा रही है। इत्तलात के मुताबिक अमरीका की फेडरल पुलिस FBI के डिप्टी डायरेक्टर मार्क जोलियानो ने एतराफ़ किया है कि अमरीका की जानिब से शाम के लिए दहशतगर्दों को भेजे जाने वाली हिमायत के बावजूद ये मसला अमरीका के लिए एक बड़ा चैलेंज बना हुआ है। वाशिंगटन में एक इजलास से खिताब में मार्क जोलियानो ने शाम भेजे जाने वाले जंगजुओं को ख़तरा करार दिया और इंतबाह दिया कि ये लोग जो शाम में तरबियत पाकर वापस लौटेंगे दुनिया के हर खित्ते में दहशतगर्दी की कार्रवाइयाँ अंजाम दे सकते हैं। मार्क जोलियानो ने मज़ीद कहा कि अलकायदा और उससे वाबस्ता गुरोह मगरबी मुल्कों में अपने आहदाफ को पाने के लिए सरगर्म हैं। उन्होंने कहा कि शाम से वापस आने वाले या शाम जाने की कोशिश करने वाले बहुत से अमरीकियों की शनाख्त कर ली गई है। FBI के डिप्टी डायरेक्टर मार्क जोलियानो के मुताबिक मार्च 2013 के बाद शाम की जंग में हिस्सा लेने वाले कुछ दहशतगर्द अनासिर जो वापस अमरीका लौट आए हैं या शामी दहशतगर्दों से राब्ते में थे उन्हें गिरफ्तार कर लिया गया है और इस वक्त अमरीकी पुलिस की तहवील में हैं। अफगानिस्तान ने पाकिस्तान पर अपनी फजाई हदूद की खिलाफवर्जी का इल्ज़ाम लगाया है। इत्तला के मुताबिक अफगानिस्तान के मशरक़ी सूबे कुन्नड़ के गवर्नर शुजाउल मुल्क जलाला ने कहा है कि पाकिस्तानी फौज के दो हेलीकॉप्टरों ने हफ्ते के रोज़ इस सूबे के सरहदी शहर दांगाम पर हमला किया है कि जिसके नतीजे में 4 आम शहरी जाँ भाग और 10 जख्मी हो गए हैं। शुजाउल मुल्क जलाला ने कहा कि एक हफ्ते कबल भी पाकिस्तान के अंदर से सूबे कुन्नड़ के मुख्तलिफ मकामात पर 900 से ज़ायद रॉकेट फायर किए गए थे कि जिसके बायस 5 आम शहरी जाँ भाग और 38 जख्मी हो गए कि जिनमें कमसिन बच्चे और ख़वातीन भी शामिल हैं। अफगान ज़राए के मुताबिक पाकिस्तान की जानिब से इन हमलों के बायस सैकड़ों अफगान शहरी अपना घर बार छोड़ने पर मजबूर हो गए हैं। कहा जाता है कि पाकिस्तानी फ़ौज पर हमलों में मुलविस पाकिस्तानी तालिबान से वाबस्ता दहशतगर्द अनासिर सूबे कुन्नड़ में रूपोश हैं। इत्तलात के मुताबिक काबुल में मुतायन पाकिस्तान के सफ़ीर को अफगान वजारत खारजा में तलब करके उनसे एहतजाज किया गया है, जबकि सदर हामिद करज़ई पाकिस्तानी वज़ीर आज़म नवाज शरीफ को पहले ही टेलीफोन करके इस तरह के हमले बंद किए जाने का मुतालबा कर चुके हैं। अफगानिस्तान के मशरक़ी इलाके में एक बारात के रास्ते में बम धमाके में 12 आम शहरी जाँ बाग हो गए हैं। अफगानिस्तान के मशरक़ी सूबे गजनी के शहर गिरोह की इंतज़ामिया के आला अहदेदार अब्दुल्ला खैर खान ने बताया है कि सनीचर को बारातियों को लेकर जाने वाली एक गाड़ी जब वापस लौट रही थी, रास्ते में बिछाई गई बारूदी सुरंग के धमाके से तबाह हो गई, जिसके नतीजे में 12 अफराद जाँ बाग हो गए। मरने वालों में ख़वातीन और बच्चे भी शामिल हैं। धमाके में दो अफराद शदीद तौर पर ज़ख्मी हुए हैं कि जिनकी हालत तश्वीशनाक बताई जाती है। अभी तक किसी शख्स या ग्रोह ने इस हमले की ज़िम्मेदारी कबूल नहीं की है, तहम अफगान हुकाम इस किस्म के हमलों की ज़िम्मेदारी तालिबान पर ही आयद करते हैं। दूसरी जानिब अफगानिस्तान के जनूबी सूबे कंधार में एक 21 साल अमरीकी फ़ौजी हलाक हो गया है। पेंटागन ने बताया है कि ये फ़ौजी एक हवाई सहाने में बुरी तरह ज़ख्मी हो गया था और अब ज़ख्मों की ताब न लाकर चल बसा है। शुमाली वज़ीरिस्तान में तालिबान के हाफिज़ गुल बहादुर ग्रुप ने हुकूमत के साथ अमन मुआहदा ख़त्म करने का ऐलान कर दिया है। कबायली इलाके में तकसीम किए गए एक पम्फलेट में हाफिज़ गुल बहादुर ग्रुप ने कहा है कि मकामी अफराद 10 जून तक इलाका छोड़कर अफगानिस्तान चले जाएं। तालिबान की धमकी के बाद इलाके के लोगों में सख्त खौफ हरास फैल गया है। मकामी ज़राए का कहना है कि आम शहरी अपनी जान बचाने के लिए नकल मकानी करने पर मजबूर हैं। तालिबान के पम्फलेट में दावा किया गया है कि पाकिस्तानी फ़ौज इलाके में बड़े पैमाने पर कार्रवाई की तैयारियां कर रही है और ये ग्रुप पाकिस्तानी फ़ौज का मुकाबला करेगा। तालिबान के इस धड़े की जानिब से आइंदा 10 जून से हुकूमत के ख़िलाफ़ हमले करने की धमकी भी दी गई है। याद रहे कि तालिबान की तरफ से ये धमकी एक ऐसे वक्त सामने आई है कि जब पाकिस्तान के वज़ीर आज़म नवाज शरीफ की ज़ेर सदारत फाटा और बलूचिस्तान में सिक्योरिटी सूरत हाल का जायज़ा लेने के लिए जुमे को आला सतह का इजलास मुनक़िद हुआ। नवाज शरीफ की ज़ेर सदारत होने वाले इस इजलास में मुल्क में अमन अमान की मजमूई सूरत हाल, तालिबान से अमन मुज़ाकरात और वज़ीर आज़म नवाज शरीफ के दौरे हिंदुस्तान से मुतालिक तबादला ख्याल किया गया। पिछले दिनों पाकिस्तानी फ़ौज ने कबायली इलाकों में दहशतगर्दों के ठिकानों पर हवाई हमले किए थे कि जिनके दौरान दहशतगर्दों के मुतअद्दिद ठिकाने तबाह कर दिए गए थे। इन हमलों में दहशतगर्दों के कई कमांडर भी मारे गए थे। इस्लामी जमहूरी ईरान के बानी इमाम खुमैनी रहमतुल्लाह अलैह की बरसी की आमद की मुनासबत से इस्लामाबाद में इमाम खुमैनी और इत्तेहाद उम्मत के ज़ेरुनवान एक कॉन्फ्रेंस का इनेकाद किया गया। तफसीली रिपोर्ट इस्लामाबाद से बता रहे हैं यावर बुखारी।
इनकलाब इस्लामी ईरान के बानी आयतुल्ला रूहुल्ला हजरत इमाम खुमैनी अलैह रहमा की 25वीं बरसी के मौके पर पाकिस्तान भर में प्रोग्रामों के इनाकात का सिलसिला जारी है। इस ज़िम्न में पाकिस्तान में इस्लामी जमहूरी ईरान के सकाफ़ती कौंसल खाने के ज़ेर अहतमाम यहाँ इमाम बारगाह अस्सादिक में इमाम खुमैनी व इत्तेहाद उम्मत कॉन्फ्रेंस मुनक़द की गई, जिसकी सदारत मुफ्ती गुलजार अहमद नईमी ने की। जबकि पाकिस्तान में ईरानी सकाफ़ती कौंसलर आगा तकी सादिकी और अल्लामा सैयद हसनैन गर्देजी मेहमाना ने खसूसी थे। कॉन्फ्रेंस के शुरका से ख़िताब करते हुए मुफ्ती गुलजार अहमद नईमी ने आयतुल्ला हिल उज़्मा रूहुल्ला इमाम खुमैनी रिजवानुल्लाह अलैह को इत्तेहाद उम्मत के सबसे बड़ी दाई करार देते हुए कहा कि आज भी इमाम खुमैनी रहमतुल्लाह अलैह की तालीमात और अफकार पर अमल पैरा होकर मुसलमानों को मुत्तहिद किया जा सकता है।
इमाम खुमैनी ने कभी भी किसी फिरके की बात नहीं की, उन्होंने हमेशा इस्लाम की बात की, इस्लाम के गलबे की बात की। अरब ममालिक में आप चले जाएं, आप देखिए वहां पे बाकायदा तौर पर एक सिस्टम है, एक फिरके को मुसल्लत किया जा रहा है, पूरी एक फिरके को जो है वो मुसल्लत किया जा रहा है आलम इस्लाम पर। लेकिन ایران سے ہمیں آواز آتی ہے اللہ کے نظام کو اپناؤ، محمد علی کے نظام کو اپناؤ۔
کانفرنس کے شرکاء سے خطاب کرتے ہوئے علامہ سید حسنین گردیدی نے امام خمینی رحمۃ اللہ علیہ کو شاندار الفاظ میں خراج عقیدت پیش کیا اور کہا کہ جس طرح امام خمینی رحمۃ اللہ علیہ نے سرزمین ایران سے شہنشاہیت کے بت کو پاش پاش کیا، اسی طرح ان کی تعلیمات پر عمل پیرا ہو کر امت مسلمہ نہ صرف اپنی صفوں میں اتحاد و یکجہتی پیدا کر سکتی ہے بلکہ طاغوت کے افرید کا بھی مقابلہ کر سکتی ہے۔ یاور بخاری، سحر عالمی نیٹ ورک، اسلام آباد۔
ہندوستان کے زیر انتظام کشمیر میں قوم پرست جماعت جموں کشمیر لبریشن فرنٹ کے سربراہ یاسین ملک نے کہا ہے کہ کشمیر سے متعلق دفاع 370 کی منسوخی کا مسئلہ اٹھا کر لوگوں کی توجہ کشمیری عوام کی تحریک سے ہٹانے کی کوشش کی جا رہی ہے۔ اس سلسلے کی تفصیلات بتا رہے ہیں سبط محمد حسن۔
قوم پرست جماعت جموں کشمیر لبریشن فرنٹ نے اعلان کیا ہے کہ وہ کشمیر کی تحریک آزادی کو جلا بخشنے کے لیے کشمیر چھوڑ دو تحریک شروع کریں گے۔ سری نگر میں آج ایک پرہجوم پریس کانفرنس سے خطاب کرتے ہوئے لبریشن فرنٹ کے سربراہ محمد یاسین ملک نے کہا کہ دفعہ 370 کی منسوخی کا شوشہ چھوڑ کر تحریک آزادی سے لوگوں کی توجہ ہٹانے کی کوشش ہو رہی ہے۔ انہوں نے کہا کہ وہ اسے کامیاب نہیں ہونے دیں گے۔ یاسین ملک نے کہا کہ 370 کی منسوخی کا حق صرف اور صرف ریاستی اسمبلی کو حاصل ہے اور نئی دہلی کا اس میں کچھ لینا دینا نہیں ہے، اور جو نیشنل کانفرنس اور پی ڈی پی نے واویلا مچا رکھا ہے وہ صرف لوگوں کی توجہ تحریک آزادی سے ہٹانے کے لیے کیا جا رہا ہے۔
یہ آئینی اور قانونی حیثیت کس کے پاس ہے؟ یہ صرف جو یہاں کی نامیات اسمبلی۔
محمد یاسین ملک نے کہا کہ وہ ان تمام حربوں کو ناکام بنانے اور تحریک آزادی کو ان کے بقول جلا بخشنے کے لیے کشمیر چھوڑ دو تحریک بہت جلد شروع کرنے جا رہے ہیں۔
انشاءاللہ اس تحریک آزادی میں نئی جان ڈالنے کے لیے جو کشمیر چھوڑ دو موومنٹ ہے، ہم اس کو از سر نو دوبارہ گراؤنڈ پہ ری آرگنائز کریں گے اور انشاءاللہ اس تحریک آزادی کی موومنٹ کو آگے لے جائیں گے۔
ہندوستان کے زیر انتظام کشمیر سے کیمرامین مرتضی رضوی کے ساتھ سبط محمد حسن، سحر عالمی نیٹ ورک، سری نگر۔
سنگاپور میں ایشیا، امریکہ اور یورپی یونین اور بحر الکاہل کے ملکوں کے وزراء دفاع اور دفاعی حکام کے سیکیورٹی اجلاس میں مختلف ملکوں کے نمائندوں نے ایک دوسرے پر شدید لفظی حملے کیے، جبکہ امریکہ نے بھی چین پر شدید تنقید کی ہے۔
اس اجلاس میں مختلف ملکوں کے جرنیلوں کا اجتماع جو عالمی اسٹریٹجک ریسرچ سینٹر کی کاوشوں سے منعقد ہوا تھا، ملکوں کے درمیان موجود تنازعات کو حل کرنے کی جانب کوئی قدم نہیں بڑھا سکا، بلکہ بعض ملکوں نے اس اجلاس کو اپنے اپنے فوجی اقدامات کا جواز فراہم کرنے اور ایک دوسرے پر لفظی حملے کرنے کے ایک پلیٹ فارم میں تبدیل کر دیا۔ امریکی وزیر جنگ چک ہیگن نے، جن کے ملک کی علاقے کے ملکوں میں مداخلت پر چین نے بارہا تنقید کی ہے، کہا کہ ایشیا کے بارے میں امریکہ اپنے وعدوں پر کاربند ہے اور دنیا کے دیگر علاقوں میں ابھرنے والے نئے خطرات ایشیا اور بحر الکاہل میں امریکہ کی فوجی اسٹریٹجی کو تبدیل نہیں کر سکتے۔ امریکی وزیر جنگ چک ہیگل نے چین پر الزام لگایا کہ وہ جنوبی چین کے سمندری علاقوں میں یک طرفہ اور امن و استحکام کی صورتحال کو خراب کرنے کی کوشش کر رہا ہے۔ امریکی وزیر جنگ نے چین کو خبردار کیا کہ اگر عالمی نظام کو کوئی خطرہ لاحق ہوا تو واشنگٹن ہاتھ پر ہاتھ دھرے بیٹھا نہیں رہے گا۔ اس کے جواب میں اجلاس میں موجود چین کے ایک دفاعی عہدیدار نے امریکی الزامات کی مذمت کی اور انہیں یکسر مسترد کر دیا۔ چینی فوج کے نائب سربراہ وانگ گو آنجونگ نے امریکی وزیر جنگ کی جانب سے چین پر عائد کیے گئے الزامات کو اشتعال انگیز بتایا اور کہا کہ اس قسم کے الزامات کی کوئی بنیاد نہیں ہے۔ یہ ایسی حالت میں ہے کہ اس سے پہلے بھی چین نے امریکہ کو جنوبی کوریا میں میزائل سسٹم نصب کرنے کی بابت خبردار کیا تھا۔ چینی دفتر خارجہ کے ترجمان نے بھی امریکہ کے کشیدگی پھیلانے والے اقدامات کا ذکر کرتے ہوئے جنوبی کوریا میں امریکی میزائل سسٹم نصب کیے جانے کے واشنگٹن کے فیصلے کو غیر تعمیری بتایا اور کہا کہ اس سے جنوب مشرقی ایشیا میں طاقت کا توازن بگڑ جائے گا۔ جاپان کے وزیر اعظم نے بھی اجلاس میں اپنی تقریر کے دوران جنوبی چین کے سمندری علاقوں میں موجود جزیروں کے تنازع کے معاملے میں ویتنام اور فلپائن کا دفاع کرتے ہوئے چین سے کہا کہ وہ بین الاقوامی قوانین کا احترام کرے۔ اس کے جواب میں چینی کانگریس میں خارجہ امور کی کمیٹی کے سربراہ وی ینگ نے کہا کہ جاپانی وزیر اعظم کا یہ بیان علاقے کی سلامتی کے لیے خطرہ اور ایک بہانہ ہے تاکہ جاپان اپنی دفاعی اور سیکورٹی پالیسیوں میں تبدیلی لا سکے۔ مذکورہ چینی عہدیدار نے جاپانی وزیر اعظم کے اس بیان کو تشویشناک بھی قرار دیا۔ چین کے خلاف تنقیدوں کا سلسلہ صرف امریکی وزیر جنگ اور جاپانی وزیر اعظم تک محدود نہیں رہا۔ ویتنام کے وزیر دفاع نے بھی چین پر تنقید کرتے ہوئے کہا کہ ویتنام جنوبی چین کے جزیروں کے معاملات پر صبر و تحمل کا مظاہرہ کر رہا ہے، اس لیے چین کو بھی چاہیے کہ وہ متنازعہ جزیروں کے بارے میں اپنے منصوبے ختم کر دے۔ ویتنام کے وزیر اعظم بھی اس سے پہلے ایک بیان میں کہہ چکے ہیں کہ جنوبی چین کے سمندری علاقوں میں تیل کے کنوؤں کی کھدائی کے بارے میں چین کا اقدام امن کے لیے خطرہ ہے۔ واضح ہے کہ ایشیا اور بحر الکاہل کے کچھ ملکوں کے بارے میں امریکہ کی نئی فوجی اسٹریٹجی کے اعلان کے بعد چین اور امریکہ کے درمیان اختلافات میں اضافہ ہو رہا ہے، اور انہی اختلافات اور کشیدگی کو ختم کرنا سنگاپور اجلاس کی ترجیحات بن گیا۔
بحرین میں آل خلیفہ حکومت کے ظالمانہ اقدامات کے خلاف عوام کے پرامن مظاہرے جاری ہیں۔ بحرینی عوام نے ایک بار پھر عالمی اداروں سے کہا ہے کہ وہ آل خلیفہ حکومت کے ظالمانہ اقدامات پر روک لگائے۔
جمعے کے روز بحرین کے عوام نے ایک بار پھر مظاہرے کر کے آل خلیفہ حکومت کے جارحانہ اقدامات کی مذمت کی۔ بحرین کے عوام نے اسی طرح اس ملک کے مختلف علاقوں میں مظاہرے کر کے فوج کے ہاتھوں ایک مہینے پہلے عبدالعزیز العبار نامی نوجوان کی شہادت اور اسی طرح اس کی لاش کو اس کے گھر والوں کے حوالے نہ کیے جانے کے اقدام کی مذمت کی۔ مظاہرے کے شرکا نے اپنے ہاتھوں میں عبدالعزیز العبار کی تصویریں اٹھا رکھی تھیں۔ مظاہرین نے عالمی برادری اور انسانی حقوق سے وابستہ اداروں سے مطالبہ کیا کہ وہ آل خلیفہ حکومت کے وحشیانہ اقدامات، نیز انسانی حقوق کی خلاف ورزی کرنے والوں کے خلاف مناسب اور فوری کارروائی کریں۔ آل خلیفہ حکومت کے فوجیوں نے مظاہرین کے خلاف لاٹھی چارج کیا اور ان پر اشک آور گیس اور چھرے والی گولیاں استعمال کی۔ بحرین کی جمعیت وفاق پارٹی نے ایک بیان جاری کر کے کہا ہے کہ بحرین کی حکومت مخالفین کے خلاف تشدد آمیز اقدامات اور ان کی سرکوبی کا راز فاش ہونے کے خوف سے مرنے والوں کی لاشیں ان کے اہل خانہ کے حوالے کرنے سے گریز کر رہی ہے۔ یہ ایسی حالت میں ہے کہ آل خلیفہ حکومت نے بحرین کے عوام کے خلاف اپنے وحشیانہ جرائم کا سلسلہ جاری رکھا ہے، اور اس سلسلے میں وہ کوئی بھی گریزہ نہیں ہے، یہاں تک کہ اس نے ایک بچے کی قید کی مدت میں بھی توسیع کر دی ہے۔ ایک بحرینی وکیل منار مکی نے کہا ہے کہ بحرینی حکام نے ایک 11 سالہ بچے جہاد السمی کو 7 دن سے گرفتار کر رکھا ہے، اور اس کی گرفتاری کی مدت میں مزید توسیع کی جا رہی ہے۔ انہوں نے کہا کہ جہاد السمی کے کیس کی سماعت کرنے والے جج نے کہا ہے کہ کیس کی مکمل سماعت تک اس بچے کو جیل میں ہی رہنا ہوگا۔ انہوں نے کہا کہ بحرینی حکام کا یہ اقدام بچوں کے حقوق کی کھلی خلاف ورزی ہے، اور اس سے آل خلیفہ حکومت کے جرائم اور ظلم و ستم کی عکاسی ہوتی ہے۔ منار المکی نے کہا کہ جہاد السمی کی جسمانی اور نفسیاتی حالت ٹھیک نہیں ہے، اور اس کو جلد از جلد رہا کیا جانا چاہیے۔ انہوں نے کہا کہ نہ صرف یہ کہ جہاد السمی پر لگائے گئے الزامات بے بنیاد ہیں، بلکہ بچوں کے حقوق سے متعلق کنونشن نے بھی اس کی گرفتاری اور حراست میں لیے جانے کے اقدام کو غیر قانونی قرار دیا ہے۔ دوسری طرف بحرین کے بزرگ شیعہ عالم دین شیخ عیسیٰ قاسم نے بھی بحرین کو عرب انسانی حقوق کی عدالت کا مرکز قرار دیے جانے پر سخت تنقید کرتے ہوئے کہا ہے کہ آل خلیفہ حکومت کی موجودگی میں بحرین انسانی حقوق کا قبرستان بن چکا ہے۔ انہوں نے الدراز میں نماز جمعہ کے خطبوں میں کہا کہ بحرینی عوام کی خواہش ہے کہ وہ انصاف پسند حکومت کے پرچم تلے عزت و سربلندی کی زندگی گزاریں، لیکن آل خلیفہ حکومت نے وسیع پیمانے پر انسانی حقوق کی خلاف ورزی اور اپنے غیر انسانی اقدامات اور عوام کے جائز مطالبات کو نظر انداز کر کے ملک کو ایک بڑی جیل اور قید خانے میں تبدیل کر دیا ہے۔ انہوں نے بحرین کو عرب انسانی حقوق کی عدالت کا مرکز قرار دیے جانے کی طرف اشارہ کیا، اور کہا کہ آل خلیفہ حکومت کا یہ اقدام اپنے شہریوں کے خلاف ہونے والے جرائم پر پردہ ڈالنے کے لیے ہو رہا ہے۔ انہوں نے کہا کہ وہ حکومت جو انسانی حقوق کا قبرستان بنی ہوئی ہے کبھی انصاف اور انسانی حقوق کا دعویٰ نہیں کر سکتی۔
مصر میں اخوان المسلمین کے حامیوں اور سیکیورٹی فورس کے درمیان تصادم کے نتیجے میں کئی افراد ہلاک اور زخمی ہوئے ہیں۔ شبر الخیمہ کے علاقے میں متریہ میں ہونے والی اس جھڑپ میں کم سے کم 2 افراد کے جاں واقع ہونے کی تصدیق کی گئی ہے۔ اطلاعات کے مطابق معزول صدر محمد مرسی کے حامیوں نے ہفتے کے روز ایک بیان میں شبر الخیمہ کی صورتحال کو افسوسناک بتاتے ہوئے کہا ہے کہ اس علاقے میں مظاہروں کی وجہ باغی حکومت کی وزارت داخلہ کی جانب سے چند روز قبل حریت پسندوں پر حملہ اور 2 لڑکیوں کی گرفتاری ہے۔ اس بیان میں کہا گیا ہے کہ ملک میں آئین کی بحالی کی تحریک انقلابی اور مشتعل نوجوانوں کو پرام رہنے کی تلقین کر رہی ہے۔ محمد مرسی کے حامیوں کے اتحاد نے سیکورٹی فورس کو متنبع کیا ہے کہ وہ اس سے قبل کے حالات مزید خراب ہوں، گرفتار شدہ افراد کو رہا کر دیں۔ بی بی سی ٹی وی چینل نے اس بات کا اعتراف کیا ہے کہ سعودی عرب کے مشرقی علاقوں میں شیعہ مسلمانوں کو تشدد کا نشانہ بنایا جاتا ہے۔ بی بی سی نے سعودی عرب کی مشرقی علاقوں کی پرامن صورتحال مشرقی علاقوں کے پرامن مظاہرین کی پہلی بار ایسی فلمیں اور تصاویر نشر کی ہیں جو اب تک نشر نہیں ہوئی تھیں۔
رصد تحقيق خاص لبي بي سي موجة من الاحتجاجات للطائفة الشيعية الشرقية السعودية قبل 3 أعوام.
بی بی سی عربی چینل نے سعودی عرب کے مشرقی علاقوں کے شیعہ مسلمانوں کے مظاہروں کی وہ فلمیں اور تصویریں نشر کی ہیں جنہیں اب تک نشر نہیں کیا گیا تھا۔ بی بی سی نے اپنی رپورٹ میں کہا ہے کہ ان دستاویزی فلموں اور تصویروں سے شیعہ مسلمانوں کو کچلنے سے متعلق سعودی حکومت کی پالیسیوں کا پردہ فاش ہو جاتا ہے۔ بی بی سی عربی چینل کے نمائندے نے اچانک اور غیر معمولی اقدام کے تحت سعودی عرب کے مشرقی شہر قطیف میں متعدد سیاسی رہنماؤں اور کارکنوں سے جو حکومتی پالیسیوں کے خلاف ہیں بات چیت بھی کی ہے۔ بی بی سی نے اس گفتگو کے حوالے سے بتایا ہے کہ سعودی عرب میں حکومتی پالیسیوں پر احتجاج کرنے والوں کو 3 سال کا عرصہ گزر جانے کے بعد بھی سعودی حکام کی جانب سے امتیازی سلوک اور متعصبانہ رویے کا سامنا کرنا پڑ رہا ہے اور علاقے کے قدرتی ذخائر سے حاصل ہونے والی آمدنی میں سے انہیں کچھ بھی نہیں ملتا۔ بی بی سی نے اپنی اس رپورٹ میں کہا ہے کہ 2011 سے سعودی عرب کے مشرقی علاقوں میں شروع ہونے والے احتجاجات کے بعد ان علاقوں میں گھٹن کشیدگی اور سیکیورٹی اہلکاروں کی تعیناتی اور ان کے ذریعے خوف و ہراس پیدا کیے جانے کا ماحول حکم فرما ہے۔ بی بی سی کے نمائندے کا کہنا ہے کہ 3 سال کا عرصہ گزر جانے کے بعد بھی قطیف کے سبھی علاقوں میں جگہ جگہ سیکیورٹی اہلکاروں نے چیک پوسٹیں قائم کر رکھی ہیں۔ قطیف میں ایک سیاسی کارکن نے سیکیورٹی وجوہات کی بنا پر اپنا نام ظاہر نہ کرنے کی شرط پر بتایا کہ قطیف کا علاقہ تیل کی دولت سے مالا مال ہے، لیکن اس علاقے کی ترقی کے تعلق سے سعودی حکام نے اپنی آنکھیں بند کر رکھی ہیں۔ اس سعودی کارکن کا کہنا ہے کہ علاقے میں پرانے اور کچے مکانات دیکھ کر غربت، بھوک اور تفریق کا بخوبی اندازہ لگایا جا سکتا ہے اور سعودی حکام کے لیے یہ بات عام بن چکی ہے۔ ایک اور سیاسی کارکن نے کہا کہ حکومتی پالیسیوں کے خلاف مشرقی علاقوں میں مظاہرے جاری ہیں اور ان علاقوں کے باشندے اپنی معاشی حالت کو بہتر بنائے جانے اور اپنی عزت و ناموس کی حفاظت کو یقینی بنائے جانے کا مطالبہ کر رہے ہیں۔ مذکورہ سعودی سیاسی کارکن کا کہنا ہے کہ مظاہرین کو، جو ملک میں اصلاحات کے نفاذ کا مطالبہ کر رہے ہیں، سعودی عرب کے سیکیورٹی اہلکار تشدد کا نشانہ بناتے ہیں۔ بی بی سی عربی ٹی وی چینل کے نمائندے نے دسیوں سعودی سیاسی کارکنوں سے اپنی خفیہ ملاقاتوں کا ذکر کرتے ہوئے کہا ہے کہ بی بی سی چینل پچھلے 14 مہینے سے سعودی عرب کے مظاہرین کے مطالبات کے بارے میں جواب مانگ رہا ہے، لیکن ابھی تک سعودی حکام کی جانب سے کوئی جواب نہیں ملا ہے۔ بی بی سی نے اعتراف کیا ہے کہ جن سعودی باشندوں کو سیکیورٹی اہلکاروں کی جانب سے تشدد کا نشانہ بنایا جاتا ہے، ان کا جرم صرف یہ ہے کہ وہ آزادی بیان کا حق مانگ رہے ہیں۔ بی بی سی کے نمائندے کا کہنا ہے کہ سعودی عرب کے مشرقی علاقوں میں پرامن مظاہروں میں شریک جو لوگ سعودی فوج کا نشانہ بن کر ہلاک ہو جاتے ہیں، انہیں الاباما میں ایک مخصوص قبرستان میں دفن کر دیا جاتا ہے۔
ناظرین، اور آخر میں خاص خاص خبروں کی سرخیوں پر ایک بار پھر نظر ڈال رہے ہیں۔ تہران میں شام کے 2 ملکوں کا اجلاس اتوار کو، 25 ملکوں کے نمائندوں کی شرکت کی امید۔ افغانستان کے مشرقی علاقے میں پاکستانی فضائیہ کے ہیلی کاپٹروں کا حملہ، متعدد عام شہری جاں بحق اور زخمی افغان حکومت کا دعویٰ۔ سنگاپور میں سیکیورٹی اجلاس، مختلف ملکوں کے حکام کے درمیان لفظی جنگ۔ ناظرین، اسی کے ساتھ خبریں اپنے اختتام کو پہنچی۔ اگلے پروگرام تک کے لیے میں آپ سے اجازت چاہوں گا۔ خدا حافظ۔